यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म नवराज लम्साल। शुरूमा मुख्य समाचार। काठमाडौँको टेकु स्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित थप 4 जना निको भई घर फिर्ता। उपचारपछि निको हुनेको संख्या 49 पुग्यो। नेपालमा कुल संक्रमितको संख्या 457। कोरोना भाइरसको संक्रमण रोक्न अत्यावश्यक बाहेक उपत्यका आगमन सील गर्न गृह मन्त्रालयको निर्देशन। मुलुकको सबैभन्दा ठूलो विद्युत आयोजना ढल्केवर सब स्टेशनको निर्माण अन्तिम चरणमा। र समुद्री आँधी अम्पुनका कारण भारत र बंगलादेशमा गरी 84 जनाको मृत्यु। काठमाडौँको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत 4 जना कोरोना भाइरस संक्रमित व्यक्ति निको भई घर फर्किएका छन्। निको हुनेमा 2 महिला तथा 2 पुरूष छन्। 9 दिनको बसाईपछि उनीहरूलाई आज अस्पतालले डिस्चार्ज गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो। डिस्चार्ज हुनेमा 23 वर्षीय महिला, 37 वर्षीय पुरूष, 25 वर्षीय महिला र 27 वर्षीय पुरूष रहेका छन्। यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या 49 पुगेको छ। यसैबीच आज पछिल्लो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप 3 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ। यो सँगै कोरोना भाइरस संक्रमितको संख्या 457 पुगेको छ। मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगंज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणका क्रममा बाँके नरैनापुरका 1 पुरूष र खजुरा निवासी 1 महिला तथा कपिल वस्तुको शुद्धोधन गाउँपालिकाका 1 पुरूष गरी 3 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यसअघि आज बिहानै झापामा 15 जना तथा धनकुटा र सुनसरीमा 1-1 जना गरी जम्मा 17 जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो। यसैगरी रूपन्देहीको क्रिम्सन अस्पतालमा उपचारका क्रममा गुल्मीका 41 वर्षीय पुरूषको निधन भएपछि कोरोनाका कारण मृत्यु हुनेको संख्या 3 पुगेको प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। हालसम्म नेपालमा कुल 38,736 जनाको पीसीआर तथा 78,695 जनाको आरडीटी विधिबाट परीक्षण भएको छ। पछिल्लो 24 घण्टामा 3,413 जनाको पीसीआर र 3,623 जनाको आरडीटी विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो। सरकारले काठमाडौँ उपत्यका प्रवेशमा थप कडाई गरेको छ। गृह मन्त्रालयले COVID-19 संक्रमण रोक्न अत्यावश्यक काम बाहेक उपत्यका आवागमन पूर्ण सील गर्ने निर्णय गरेको छ। मन्त्रालयले सो निर्णय कार्यान्वयनका लागि उपत्यकाका 18 स्थानीय तहमा परिपत्र गरेको छ। उपत्यकामा मानिस प्रवेश गरेमा स्रोत स्थानमै रोक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन भएकाले सोही अनुसार प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो। आवश्यक कामका लागि प्रवेश गर्नुपर्ने व्यक्तिले प्रवेश गर्नुपूर्व आफ्नै खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सोको रिपोर्टका साथ उपत्यका प्रवेशका लागि अनुमति पाउने काठमाडौँका प्रमुख जिल्लाधिकारी जनकराज दाहालले बताउनुभयो। गुल्मीको मदाने गाउँपालिकामा कोरोना संक्रमणबाट 1 जनाको मृत्यु भएसँगै त्यस क्षेत्रका नागरिकले पीसीआर रिपोर्ट पर्खेर बसेका छन्। मृतकको सम्पर्कमा आएका 30 जनाको पीसीआर रिपोर्टका आधारमा थप रणनीति तय गरिने गाउँपालिकाले जनाएको छ। अहिले गाउँपालिकालाई पूर्ण रूपमा बन्द गरिएको छ। गाउँपालिका क्षेत्रभित्र मानिसलाई घर बाहिर निस्कन तथा हिँडुल गर्नलाई आजदेखि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। झापाको कचन कवल गाउँपालिकामा आज थपिएका 15 जना कोरोना संक्रमित पनि भारतबाटै नेपाल आएको पाइएको छ। भारतले मजदूर उद्धारका लागि रेल सेवा शुरू गरेपछि नेपाल छिरेका उनीहरूमा कोरोना भाइरसको संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ। उनीहरू पछिल्लो 1 साताको अवधिमा नेपाल प्रवेश गरेका र सबैलाई सीमा क्षेत्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो। हालसम्म भारतबाट झापा आएका 25 जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कपिल वस्तुमा 397 जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ। जिल्लाका 5 पालिकाबाट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि 3 छुट्टा स्थानमा पठाइएको हो। सो अनुसार कपिल वस्तु नगरपालिकाका 121, शिवराज नगरपालिकाका 100, कृष्णनगर नगरपालिकाका 105, मायादेवी गाउँपालिकाका 67 र शुद्धोधन गाउँपालिकाका 4 जनाको स्वाब संकलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिनुभयो। कोरोना भाइरसको संक्रमण र रोकथामको लागि लकडाउन शुरू भएसँगै विपन्न तथा दैनिक जालादारी गरेर खाने नागरिकलाई रोगले भन्दा भोकले सताउने चिन्ता बढ्दो छ। अहिले कमाएर भरे खाने र सड़कमा बस्नेहरू भोकले छटपटिरहेको देखेपछि इलाम बजारमा केही युवा मिलेर निशुल्क खाना खुवाउन शुरू गरेका छन्। इलामबाट संवाददाता सविता पाण्डेको यो रिपोर्ट।
कोरोना भाइरस संक्रमण र रोकथामको लागि लकडाउन शुरू भएसँगै अहिले कमाएर भरे खानेलाई र सड़कमा बस्नेहरू भोकले छटपटिएको देखेपछि ठूलो हेरेर मात्र बस्न इलामका 2 युवाको मनले मानेन। लकडाउन शुरू भएको 4थो दिन अर्थात गएको चैत्र 15 गतेदेखि देवी पौडेल र सुमन श्रेष्ठले इलाम बजारमा निशुल्क इलामेली किचन सञ्चालन गरी बिहान बेलुका खाना बाँड्न व्यस्त छन्। बोकै रहेका असहाय मजदूर र सड़कमा बस्दै आएकाहरूलाई खाना खुवाउन किचन सञ्चालन गरिएको देवी पौडेल बताउनुहुन्छ।
आफ्नो घर शर्माउनेहरू सड़कमै आफ्नो घर मान्नेहरू हामीलाई खाना दिनु न भनेर भन्दै गर्दाखेरि कम्तीमा यो सड़कमै बस्नेहरू साह्रै अप्ठ्यारोमा परेकाहरूलाई बचाउनु पर्छ भन्ने हिसाबले सुरु गर्यौं।
बेसारा रोगी अशक्त अपाङ्गता भएका दृष्टिविहीन विपन्न सय बढीले बिहान बेलुका यही किचनमा खाना खान पाएका छन्।
यहाँ असुविधा हुँदाखेरि आउँदै खाँदै जाँदैछु। अब मेरो चाहिँ कोही छैन, जग्गा पनि छैन।
जहिलेदेखि पकाएको छ त्यहीदेखि यहीँ खान्छु। साह्रै दुखम छु, अहिले घर जान पाए भने साह्रै राम्रो हुन्थ्यो।
यहाँ राम्रै गरिरहनु भएको छ नि, अब यहाँ अब होटेलहरू पनि बन्द छ, घरमै गरिरहनु भएको छ उहाँ।
निशुल्क इलामेली किचनमा विभिन्न पेसा व्यवसायमा रहेका युवाहरूले खाना बनाउन र बाँड्न सघाउँदै आएका छन्। किचनमा काम गर्दै आउनुभएका रमेश शाहले
यस्तो गर्थ्यो तिमीहरू भनेर गर्दा मेरो सबैजना पाँचजना साथीभाइ मिलेर मेरो गर्दैछ।
इलामेली किचनमा इलाम अस्पतालका बिरामी र बिरामीका कुरुवा, होटल नपाएर अभर परेका मानिसले खाना खाने गरेका छन्। सामाजिक दूरी कायम गरी व्यवस्थापन गरिएको किचनलाई लकडाउन अवधिभर सञ्चालन गर्ने योजना रहेको सुमन श्रेष्ठ बताउनुहुन्छ।
हामीले सामाजिक दूरी भनेको चाहिँ अहिलेसम्म मेन्टेन गरिरहेका छौँ। अनि खाना खान आउने मान्छेहरू सबै मास्क लगाएर आउनुहुन्छ, प्राय उहाँहरू त्यसरी आउनुहुन्छ, त्यसरी नै मेन्टेन गरिरहेका छौँ।
इलामका दुईजना मनकारी युवाहरूले सुरु गरेको निशुल्क इलामेली किचनमा व्यक्तिगत र संस्थागत रूपमा सय बढीले सहयोग पुर्याउँदै आएका छन्। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
रिपोर्टपछि बाँकी समाचार। झापामा कोरोनाको संक्रमण बढ़दै गएपछि बिर्तामोड़ नगरपालिकाले आजदेखि नगर क्षेत्र सील गर्ने निर्णय गरेको छ। हिजो सम्पन्न बिर्तामोड़ नगरपालिकाको बोर्ड र कोरोना रोकथाम तथा उपचार समितिको संयुक्त बैठकले आज राति 12 बजेदेखि बिर्तामोड़ क्षेत्र सील गर्ने निर्णय गरेको हो। तर औषधि र कृषिजन्य वस्तुको व्यवसाय भने खुला गर्न दिइने नगरपालिकाले जनाएको छ। कञ्चनपुरको पश्चिमी सीमा क्षेत्र नेपाल भारत 10,000 क्षेत्रमा अल्पत्र परेका 390 जनालाई भीमदत्त नगरपालिकाले उद्धार गरेर सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरी पठाएको छ। त्यसैगरी कञ्चनपुर र कैलालीको दक्षिणी भारतीय सीमा नाका गौरी फन्टा भएर 10,000 पुगेका 858 जनाको पनि गैराती उद्धार गरिएको स्थानीय प्रशासनले जनाएको छ। रोजगारी तथा अध्ययनको सिलसिलामा भारत गएका नेपाली नागरिकहरू लकडाउनका कारण सीमा नाकामा अल्पत्र पर्न थालेपछि उद्धार गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवड़ाले जानकारी दिनुभयो। प्रदेश नम्बर 2 जनकपुर धाम नजिकै बनाइएको प्रादेशिक क्वारेन्टाइनलाई सील गरिएको छ। जनकपुर धाम उपमहानगरपालिकाको छिमेकी नगराइन नगरपालिका वडा नम्बर 5 गांगुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टाइनलाई सील गरिएको हो। सो क्वारेन्टाइनमा बसेका कोरोना शंकास्पद मध्ये पटक पटक गरेर 5 व्यक्तिमा कोरोनाको संक्रमण देखा परेपछि हिजो बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले सो क्वारेन्टाइन 14 दिनका लागि सील गर्ने निर्णय भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो। धादिङको गंगा जमुना गाउँपालिका वडा नम्बर 4 स्थित गुम्दी स्वास्थ्य चौकीमा लामो समय बसेर काठमाडौँ आएका लमजुङ जिल्लाका 2.5 वर्षका बालकमा कोरोनाको संक्रमण देखिएपछि उनी बसेको स्वास्थ्य चौकी र आसपासको क्षेत्र सील गरिएको छ। स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू पनि अनिश्चितकालका लागि बन्द गरिएको छ। काठमाडौँ फर्किएपछि कोरोना परीक्षण गर्दा बालकमा कोरोनाको संक्रमण पुष्टि भएको थियो, तर सँगै रहेकी बालकको आमालाई भने कोरोना देखिएको छैन। सप्तरीको बोधे वर्षाइन नगरपालिकामा करेन्ट लागेर 1 महिलाको मृत्यु भएको छ। बत्ती बाल्ने क्रममा बोधे वर्षाइन नौकी 40 वर्षीय मिरकुन सदाको आज मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते सदाको उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारले बताएको छ। गएको 3 दिनको अवधिमा सप्तरीमा 3 जनाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो। जनकपुर धामको पशुपक्षी तथा रोग अन्वेषण प्रयोगशालामा दैनिक 100 स्वाबको परीक्षण गर्ने क्षमता भएको पीसीआर मेसिन जडान गर्ने तयारी भएको छ। प्रदेश नम्बर 2 सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारले दैनिक 100 स्वाबको परीक्षण गर्ने क्षमता भएको पीसीआर मेसिन 1-2 दिनभित्र जडान गर्न लागि जानकारी दिनुभयो। यसअघि दैनिक 10 जनाको स्वाबको परीक्षण गर्ने पीसीआर मेसिन रहेको र संकलित स्वाबको रिपोर्ट आउनमा ढिलाइ भइरहेको छ। मेसिन जडान नभएपछि जनकपुर क्लस्टरका धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्लाहरूमा संकलन गरिएको स्वाब परीक्षणका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता हट्ने मन्त्रालयले जनाएको छ। सरकारले सामाजिक दूरी अप्नाएर उद्योग कल कारखाना सञ्चालन गर्न आग्रह गरे पनि वीरगंजका अति आवश्यक उद्योगहरू बाहेक अन्य उद्योगहरू ठप्प रहेका छन्। वीरगंज पथैलिया, वीरगंज पथलैया औद्योगिक करिडोर तथा बारा पर्सामा झण्डै 1200 को हाराहारीमा बहुराष्ट्रिय कम्पनीदेखि ठूला मझौला र साना उद्योगहरू रहेका भए पनि खाद्यान्न र कृषि औषधि उत्पादन गर्ने उद्योग बाहेक अन्य उद्योगहरू बन्द रहेका छन्। साना तथा मझौला उद्योगहरूले एम्बुलेन्स राख्न सक्ने अवस्था नरहेको हुँदा उद्योग सञ्चालन गर्न कठिनाई भएको व्यवसायीहरूले बताएका छन्। त्यसैगरी उद्योग सञ्चालनका लागि मजदूरहरूलाई कम्पनी भित्रै राख्न निर्देशन दिएको र यो निर्देशन समेत पालन गर्न गाह्रो भएको नेपाल चामल दाल संघका केन्द्रीय अध्यक्ष सुबोध गुप्ताले बताउनुभयो। लकडाउनमा कुखुरा तथा अण्डा उत्पादनदेखि बजारीकरणको समस्या भएपछि कैलालीमा पोल्ट्री व्यवसाय धराशायी बन्न थालेको छ। करिब 5 अर्ब रूपियाँ बराबर लगानी रहेको पोल्ट्री व्यवसाय ओह्रालो लागेपछि किसानहरू चिन्तित बनेका छन् भने करिब 30,000 मजदूर यति बेला कामविहीन हुन पुगेका छन्। धनगढ़ीबाट हाम्रा संवाददाता जगत साउदको यो रिपोर्ट।
पछिल्ला वर्षमा कुखुरा दाना अण्डा चल्ला उत्पादन तथा मासुजन्य वस्तुमा आत्मनिर्भर बनेको कैलाली जिल्लामा यति बेला सम्पूर्ण व्यापार व्यवसाय ठप्प हुँदा पोल्ट्री व्यवसाय एकैपटक ओह्रालतिर झरेको छ। दाना जस्ता कच्चा पदार्थको अभावमा कुखुरा मर्नेदेखि अण्डा तथा चल्ला उत्पादन रोकिएपछि किसानहरू निराश देखिएका छन्। 4.5 करोड़ लगानी रहेको घोडागढी नगरपालिका 8 का युवा पोल्ट्री व्यवसायी पहल देउवा दैनिक 15 टन कुखुरा उत्पादन हुने गरेको कैलालीमा अहिले बजारीकरणको समस्याले कुल उत्पादनको 70% तयारी कुखुरा डम्पिङ गरिएको मात्र नभई अण्डा तथा चल्ला उत्पादनमा भारी गिरावट आएको छ। यसरी पोल्ट्री व्यवसायमा ठूलो नोक्सानी बेहोरेका किसानहरूले ब्याङ्क ब्याज बिनादेखि कृषि सहुलियत कर्जामा सहज व्यवस्था गरिदिन हुन सरकारसँग आग्रह गरेका छन्। कुखुरा तथा अण्डा उत्पादन किसान संघका अध्यक्ष भुवन पाण्डे
लगभग 70% तयारी भएको कुखुराहरू डम्पिङ भएका छन्। जुन किसानहरू अहिले माइनसमा गएको अवस्था छ, सहुलियत कर्ज जुन इन्क्रिमेन्ट दिने गरेको छ त्यो एउटा साधारण किसानको पहुँचसम्म पुग्ने गरी सहज वातावरणको लागि हामी आग्रह गर्न चाहन्छौँ।
सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी लकडाउनले प्रभावित पोल्ट्री व्यवसायहरूलाई सम्बोधन हुने गरी प्याकेज कार्यक्रम ल्याइने बताउनुहुन्छ।
कोभिड-19 प्रभावित पोल्ट्री फार्मका व्यवसायहरूलाई प्याकेज कार्यक्रम ल्याउने त्यो अनुसार नै प्रदेश सरकारले पनि अब सफल गरिराखेका छौँ, दिने कार्य गरिराखेका छौँ। व्यवसायहरूलाई सम्बोधन हुने गरी सरकारले आगामी दिनमा उहाँहरूको लागि कार्यक्रम ल्याउँछ।
कैलालीमा 2,000 भन्दा बढी किसान संलग्न रहेको पोल्ट्री व्यवसायमा करिब 5 अर्ब लगानी रहेको छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ राति 9 बजेको समाचार। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। बुटवल उपमहानगरपालिकाले स्थानीय किसानले उत्पादन गरेका ताजा र प्रमाणित गरेका तरकारीलाई मात्रै बेचबिखन गर्न पाउने नियम बनाएको छ। त्यस्ता ताजा कृषि उपजलाई संक्रमण फैलिन नदिने उपायसहित उपभोक्तासम्म पुर्याउन पाउने भन्दै बुटवलले सार्वजनिक सूचना मार्फत जानकारी गराएको हो। बुटवलका 19 वटै वडामा उत्पादन हुने तरकारी तथा फलफूल र बुटवलसँग जोडिएका छिमेकका पालिकामा उत्पादन भएका र त्यहाँका पालिकाबाट ताजा तरकारीको प्रमाणपत्र लिएर किसानले नै उपभोक्ताको घरटोलसम्म बिक्री वितरण गर्न पाउने नियम बनाएको हो। स्थानीय किसानलाई हौसला र उनीहरूको उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले उपमहानगरले त्यस्तो कामको थालनी गरेको नगर प्रमुख शिवराज सुवेदीले बताउनुभयो। प्रदेश 5 सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ 10 गते 3 बजे प्रदेश सभा हलमा प्रस्तुत गर्ने भएको छ। बैठकले प्रदेश 5 मा रहेका तराईका 6 जिल्लामा 200 र पहाड़ी जिल्लामा 50 बेडको आइसोलेसन केन्द्र बनाउने र आइसोलेसन केन्द्रमा पीसीआरबाट पोजिटिभ देखिएका तथा कोविड-19 को लक्षण नदेखिएका बिरामी राख्ने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी गराउनुभयो। सुदूरपश्चिम प्रदेश सभाको 6ठौं वर्षीय अधिवेशन यही जेठ 13 गतेदेखि सञ्चालन हुने भएको छ। प्रदेशका सभामुख अर्जुन बहादुर थापाले प्रदेशको बजेट ल्याउन पूर्व बजेट, बजेटका सिद्धान्त, प्राथमिकता, नीति तथा कार्यक्रम लगायतका एजेण्डामा छलफल गर्नुपर्ने भएकाले आवश्यक सुरक्षा मापदण्ड अपनाएर बैठक सञ्चालन गरिने बताउनुभयो। सचिवालयले आजै सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी लगायतको स्वाब संकलन गरेको छ। भारतद्वारा गरिएको सीमा अतिक्रमणसँगै विभिन्न पक्षबाट हुने हस्तक्षेप विरूद्ध सबै नेपाली एकजुट हुन बौद्धिक वर्गले आह्वान गर्नुभएको छ। सुदूरपश्चिम घर भई काठमाडौँमा प्राध्यापन एवं अन्य विभिन्न क्षेत्रमा संलग्न 39 व्यक्तिहरूले आज जारी गर्नुभएको विज्ञप्तीमा सन् 2015 भारत र चीनबीच नेपाली भूमि लिपुलेख नाकाबाट सीमा व्यापार, धार्मिक यात्रा तथा अन्य सीमा सहयोग बढ़ाउनका लागि भएको सम्झौता खारेजीसँगै कालापानी क्षेत्रबाट भारतीय सुरक्षाकर्मी फिर्ता गर्न माग गरिएको सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर जयराज अवस्थीले जानकारी दिनुभयो। सरकारले कुनै पनि परिस्थितिबाट प्रभावित नभई सीमा अतिक्रमणको विषयलाई सम्मानजनक रूपमा द्विपक्षीय, बहुपक्षीय वा अन्य आवश्यक कूटनीतिक माध्यमबाट समस्याको समाधान पैल्याउन सफल हुने विज्ञप्तीमा जनाइएको छ। विज्ञप्तीमा चीन र भारतबीच सम्पन्न सन् 2015 सम्झौता खारेजी र अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेख, कालापानी क्षेत्रबाट भारतीय सीमा सुरक्षा बल यथाशीघ्र हट्ने वातावरण निर्माण गर्न समेत माग गरिएको छ। मुलुकको सबैभन्दा ठूलो ढल्केबर सब स्टेशन आयोजनाको निर्माणको काम अन्तिम चरणमा पुगेको छ। कोरोना त्रासका बीच पनि स्वास्थ्य सुरक्षा सम्बन्धी प्रावधानहरूको पूर्ण पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माणको काम भइरहेको छ। मुलुकभित्र पूर्व पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि निर्माण गरिएको ग्यास इन्सुलेटेड प्रणाली प्रविधियुक्त स्वचालित ढल्केबर सब स्टेशन मुलुकभित्रको सबैभन्दा ठूलो र 400 केभी प्रणालीमा आधारित नेपालकी पहिलो सब स्टेशन भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। सब स्टेशनमा रहने उपकरण, जडान एवं परीक्षण र बाँकी रहेका सिभिल संरचनाको निर्माणमा नेपाल, भारत र चीनका प्राविधिक तथा गैर प्राविधिक गरी झण्डै 80 जनशक्ति परिचालित भएका छन्। आगामी असारभित्रमा सब स्टेशनको निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो। सब स्टेशन सम्पन्न भएपछि नेपाल भारतबीच करिब 1000 मेगावाट विद्युत आयात निर्यातका लागि पूर्वाधार तयार हुनेछ। साथै 456 मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत भारत निर्यात गर्न सकिने पूर्वाधार तयार हुने प्राधिकरणले जनाएको छ। नेपाल सरकार र विद्युत प्राधिकरणको करिब ₹2 अर्ब लगानीमा सब स्टेशन निर्माण भइरहेको हो। बर्दियाको ठाकुरबाबा नगरपालिका 4 सैनबारमा माटोको ढिस्कोले पुरिएर आज एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन्। घर लिप्नका लागि माटो निकाल्ने स्थानमा खेल्दै गर्दा ढिस्काबाट पुरिएर स्थानीय 10 वर्षीय संगम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक योगेन्द्र खड्काले जानकारी दिनुभयो। ढिस्काबाट पुरिएर 12 वर्षीय सुगन्ध थारू भने घाइते भएका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान विभागले बाढ़ीको पूर्व सूचनाका लागि मोबाइल एसएमएस प्रणालीको शुरूआत गरेको छ। जल तथा मौसम कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले आकस्मिक बाढ़ीको पूर्व सूचना बाढ़ी आउनु केही घण्टा अगावै जनतासम्म पुर्याई जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले एसएमएस प्रणाली शुरूआत गरिएको बताउनुभयो। बाढ़ी पूर्वानुमान महाशाखाले 1155 नम्बरको प्रयोग गरी नेपाल टेलिकम र एनसेल सिम प्रयोगकर्ता सबैमा एसएमएस पठाउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय प्रसंग। बंगालको खाड़ीबाट आएको समुद्री आँधी अम्पुनका कारण भारत र बंगलादेशमा गरी 84 जनाको मृत्यु भएको छ। भारतमा 72 र बंगलादेशमा 12 जनाको मृत्यु भएको हो। आँधीले पूर्वी भारतीय शहर कोलकाता नराम्रोसँग प्रभावित भएको छ। कोलकातामा हजारौं रूख उखेलिनुका साथै विद्युत र टेलिफोन सेवा अवरूद्ध भएको समाचारमा जनाइएको छ। पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीले कोलकाता COVID-19 भन्दा पनि ठूलो महामारीमा परेको बताउनुभयो। विश्व स्वास्थ्य संगठन WHOले कोरोना भाइरसको महामारीको गति सुस्त हुने संकेत नदेखिएको जनाएको छ। WHOका अनुसार बुधबार एकै दिन विश्वमा अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ। बुधबार एकै दिन विश्वका 106,000 भन्दा बढ़ी व्यक्तिमा कोरोना भाइरसको संक्रमण फैलिएको छ। WHOका महानिर्देशक टेड्रोस जेब्रेसले पछिल्लो समय कम तथा मध्यम आय भएका देशहरूमा संक्रमण बढ़दै गएकोमा चासो र चिन्ता व्यक्त गर्नुभएको छ। युरोपमा कोरोना भाइरसका कारण मृत्यु दरमा कमी आएपछि लकडाउनलाई खुकुलो बनाउन थालिएको छ। चीन, दक्षिण कोरिया, जापान र सिंगापुरले पनि लकडाउनलाई खुकुलो पार्दै व्यवसायहरू खोल्नुका साथै जनजीवनलाई सहज बनाउन थालेका छन्। छिमेकी मुलुक भारतले कोरोना संक्रमितको संख्या बढ़िरहँदा व्यवसाय, यातायात र अन्य क्षेत्रलाई सहज बनाउँदै गएकोमा आगामी सोमबारदेखि आन्तरिक हवाई सेवा संचालनमा ल्याउने भएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोनको दलले संसदमा बहुमत गुमाएको छ। मैक्रोका समर्थक सांसदहरूले वातावरण र सामाजिक असमानतामा केन्द्रित रहेर नयाँ पार्टी खोल्नेतर्फ लागेपछि म्याक्रोको दलले बहुमत गुमाएको हो। 577 स्थानको फ्रान्सेली संसदमा 7 सांसदले साथ छाडेपछि राष्ट्रपति म्याक्रोको दलसँग बहुमत पुग्न एक स्थान कम अर्थात 288 स्थान मात्र रहन पुगेको छ। राष्ट्रपति म्याक्रोले सजिलै अरू सांसदहरूको साथ लिएर बहुमत कायम राख्नुहुने भए पनि अहिले विकसित परिस्थितिले उहाँप्रति असन्तुष्टि बढ़दै गएको देखिएको छ। विश्व बैंकले कोरोना भाइरसको महामारीबाट उत्पन्न परिस्थितिले 6 करोड़ मानिस अत्यन्तै भयावह गरीबीतर्फ धकिलिने चेतावनी दिएको छ। विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले यो वर्ष विश्वको आर्थिक वृद्धि दर 5% घट्ने प्रक्षेपण गर्नुभएको छ। उहाँले महामारीका कारण 10 लाख मानिसले रोजगारी गुमाइसकेका र व्यापार व्यवसाय ओह्रालो लाग्दै गएको पनि बताउनुभयो। विश्व बैंकले दिनको $1.90 भन्दा कम कमाउनेलाई अति गरीबीको रेखा मुनि राख्ने गरेको छ। विश्वभरि कोरोना भाइरसबाट संक्रमितको संख्या 51,19,041 नआएको छ। हालसम्म 3,30,400 भन्दा बढ़ीको मृत्यु भएको छ। अहिलेसम्म 20,49,900 भन्दा बढ़ी उपचारपछि निको भएका छन्। अमेरिकामा कुल संक्रमित 15,93,429 पुग्दा 94,963 जनाको मृत्यु भएको छ। यसै गरी बेलायतमा कुल संक्रमित 2,48,293 पुग्ने लाग्दा 35,704 जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट युरोपियली राष्ट्रहरू इटली, स्पेन, जर्मनी लगायत सबै प्रभावित भएका छन्। छिमेकी मुलुक भारतमा 1,13,321 जना संक्रमित हुँदा 3,456 जनाको मृत्यु भएको छ। अब मौसम। देशको पूर्वी भूभागमा बंगलादेशको आसपासमा अवस्थित चक्रवात अम्पुन कमजोर भई निम्न चापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ। देशको पूर्वी भागमा सामान्य बदली तथा मध्य भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सफा रहनेछ। हाल देशको पूर्वी र मध्य भूभागमा पूर्ण र पश्चिमका केही स्थानमा सामान्य बदली रहेको तथा देशका थोरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटा अधिकतम 25.3 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस र वर्षा 0.3 मिलिमिटर। काठमाडौँ अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 18.3 डिग्री सेल्सियस। पोखरा अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 20.7 डिग्री सेल्सियस र वर्षा 0.3 मिलिमिटर। वीरेन्द्रनगर अधिकतम 34.1 डिग्री सेल्सियस, न्यूनतम 19.4 डिग्री सेल्सियस र दिपायल 36.4 डिग्री सेल्सियस, न्यूनतम 19.2 डिग्री सेल्सियस। नेपालबाट राति 9 बजेको समाचार सकिनु अघि मुख्य समाचार फेरि एकपटक। काठमाडौँको टेक स्थित सुकराज ट्रपिकल अस्पतालमा उपचारत कोरोना भाइरस संक्रमित थप 4 निको भई घर फिर्ता। उपचारपछि निको हुनेको संख्या 49 पुग्यो। नेपालमा कुल संक्रमितको संख्या 457। कोरोना भाइरसको संक्रमण रोक्न अत्यावश्यक बाहेक उपत्यका आवागमन सील गर्न गृह मन्त्रालयको निर्देशन। मुलुकको सबैभन्दा ठूलो विद्युत आयोजना ढल्केबर सब स्टेशनको निर्माण अन्तिम चरणमा र समुद्री आँधी अम्पुनका कारण भारत र बंगलादेशमा गरी 84 मृत्यु। रेडियो नेपालबाट राति 9 बजेको समाचार यही सकिन्छ। समाचारको अर्को बुलेटिन 10 बजे हिन्दीमा हुनेछ र 11 बजे नेपालीमा सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।